قل لا أجد فيما أوهي إلي محرما على طاعم يطعمه. اللہ رب العزت فرماتے ہیں، اے محمد صلی اللہ علیہ وسلم، کل کہہ دیجئے، لا اجدو، کہ میں نہیں پاتا، فیما اوہیا، کہ جو وہی میرے پاس آئی ہے، الیہ میری طرف، یعنی جو وہی مجھے کی گئی ہے، میں تو اس میں نہیں پاتا. کیا نہیں پاتا؟ محرمن، حرام، علی طاعم، کسی کھانے والے پر میں حرام نہیں پاتا. یطعمہ یعنی اس کا کھانا جو ہے حرام نہیں پاتا، یعنی کوئی بھی ایسی چیز جو ہے مجھے نہیں مل رہی کہ جو کسی کھانے والے پر اللہ نے حرام کر دی ہو، جو وہی میرے پاس آئی ہے. تو اہل مکہ کے جو رسم و رواج تھے ان کو پھر پرزور اس کی تردید کی جا رہی ہے، کہ وہ جو کہہ دیتے تھے کہ یہ عورت کھا سکتی ہے، یہ فلاں مرد کھا سکتا ہے، مردہ ہو تو دونوں کھا سکتے ہیں، یہ کھایا جا سکتا ہے، یہ نہیں کھایا جا سکتا ہے، اس پر بیٹھا جا سکتا ہے، اس پر نہیں بیٹھا جا سکتا. تو کیا کہا جا رہا ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم کو حکم دیا جا رہا ہے کہ اب بانگے دہل اعلان کر دیں کہ وہی کے ذریعے جو احکامات میرے پاس آئے ہیں، میں تو کسی کھانے والے کے لیے کوئی چیز بھی حرام نہیں پاتا، میرے پاس کوئی بھی چیز ایسی حرام نہیں آئی، مگر کیا ہے؟ الا مگر کیا؟ ان یکون میتتن، کہ وہ مردار ہو. دوسری چیز کیا ہے؟ اور دمم مسفوہن، یا پھر بہایا ہوا خون ہو. تو یہ آپ پہلے بھی پڑھ چکی ہیں نا، کہ یہ جو چیزیں اللہ تعالیٰ نے بتائیں کہ یہ مردار کیا ہے، آپ نے سورۃ البقرہ میں بھی پڑھی، سورۃ البقرہ کی آیت نمبر جو ہے 173 میں، سورۃ مائدہ کی آیت نمبر 3 میں بھی آپ نے پڑھی. تو یعنی جو چیزیں حرام اللہ تعالیٰ نے کی ہیں ان میں پہلی چیز کیا ہے؟ نمبر 1 کہ وہ مردار ہو، مری بھی ہو. دوسری چیز کیا ہے؟ کہ بہتا ہوا خون ہے نا. تو بہتا ہوا خون جو ہے، مثلا جانور جب ذبح کیا جاتا ہے تو بہتا ہوا خون جو ہے اس کو حرام اللہ تعالیٰ نے قرار دیا ہے. تو بہت ہی وحشی قسم کے لوگ ہوں گے جو خون کھائیں گے اور خون کو پیئیں گے نا، اس کا استعمال کریں گے. تو یہاں پر جو ہے خون کو بتایا گیا کہ یہ حرام ہے. ہاں جیسے آپ گوشت ہے، آپ اس کو دھوتی ہیں اور پھر اس کے بعد رکھتے ہیں، پھر بھی تھوڑی سی رنگت ریڈش سی ہوتی ہے، تو پھر کوئی پریشانی کی بات نہیں. یعنی اصل بات کیا ہے کہ وہ جو بہتا ہوا خون ہے نا، اس کو وہ حرام ہے. وہ جب ذبح کیا جاتا ہے، ذبح کرنے کا طریقہ اس لیے کہ خون اس میں سے پورا اچھی طرح رگ رگ سے نچڑ جائے، نکل آئے باہر. اس کے بعد جب آپ کے پاس آیا، پھر آپ اس کو اچھی طرح دھو کر اوپر چڑھا دیں. بعض لوگ پھر بھی وہم میں شک میں رہتے ہیں، تو بہتا ہوا خون جو ہے وہ حرام ہے. تیسری چیز کیا ہے؟ او لحم خنزیر، یا پھر خنزیر کا گوشت، سور کا گوشت جو ہے یہ بھی حرام ہے. فَإِنَّهُ رِجْسٌ، یہ کیا ہے؟ یہ ناپاک ہیں، یہ رجس ہیں. او فسقن، یا پھر یہ نافرمانی کی بات ہے. کیا؟ کہ اُحِلَّ لِغَيْرِ اللَّهِ بِهِ، کہ اس پر اللہ کے سوا کسی اور کا نام جو ہے وہ لیا گیا ہو، کسی بت کا، کسی بھی انسان کا ہے نا. کھانے پر اور بعض اوقات خیرات پر بھی لوگ کہتے ہیں کہ یہ فلاں بزرگ کے نام کی خیرات ہے، آج جو ہے وہ فلاں دن کی ختم ہے اور فلاں بزرگ کے نام کی ختم ہے. تو یہ ساری چیزیں جو ہیں پھر اللہ تعالیٰ کہتے ہیں کیا؟ کہ یہ چیزیں جو ہیں یہ جائز نہیں ہیں. کہ یہ چیزیں جو ہیں کیا ہیں؟ کہ یہ ناپاک بھی ہیں اور پھر نافرمانی ہے اللہ تعالیٰ کی کہ اس پر اللہ کے سوا کسی اور کا نام لیا جائے. فمن اضطر غیر باغ ولا عاد، مگر وہ شخص جس کو مجبور ہی کر دیا گیا ہو. اب آپ دیکھیں اللہ تعالیٰ جو 70 ماؤں سے بڑھ کر محبت کرتا ہے، کتنا پیار ہے اس کا نا، کہ اگر کوئی کسی شخص پر زندگی میں کوئی ایسا دن آ گیا ہے، شہرا میں کوئی ایسی رات آ گئی ہے، کوئی ایسا وقت آ گیا کہ اب حلال کچھ بھی میسر نہیں ہے اور وہ بھوک سے مر رہا ہے، مجبوری کی حالت میں اور مر رہا ہے، تو اب اللہ تعالیٰ کہتے ہیں کہ اس کو پھر اجازت ہے کس چیز کی؟ کہ وہ کچھ کھا سکتا ہے اس میں، لیکن اس میں بھی شرائط ہیں. غیر باغن، کہ وہ نافرمانی کا ارادہ نہیں ہونا چاہیے، ہے نا. نافرمانی کیا ہے؟ کہ چلو اچھا ہے، آپ تو موقع مل گیا کہ اب جو ہے حلال کچھ نہیں، اب میں خوب کھاؤں، ہے نا. بلکہ کیا ہے کہ نافرمانی کا نہیں ارادہ ہونا چاہیے، ولا عادن، اور نہ ہی حد ضرورت سے تجاوز کرنا. اور حد ضرورت سے تجاوز کیا کرنا ہے، اگر ایک گھونٹ پر جان بچ رہی ہے تو پھر گلاس بھر کر نہیں پینا چاہیے، اگر ایک لقمے سے، حرام کے ایک لقمے سے زندگی مل رہی ہے تو پھر پیٹ بھر کر کئی لقمے نہیں کھانے چاہیے. کیا ہے کہ حد سے تجاوز نہ کرے، بس اتنا جتنے سے لگا کہ ہاں میں زندہ رہ سکتا ہوں. فَإِنَّ رَبَّكَ غَفُورُ الرَّحِيمُ، تو یقیناً تمہارا رب جو ہے وہ بخشنے والا بھی ہے اور رحم کرنے والا ہے. کیا مطلب ہے اس کا کہ یہاں پہ غفور الرحیم کے جو ہیں وہ دو معنی ہیں. ایک معنی تو یہ ہے کہ اب تک کی زندگی میں بھول چوک سے جو بھی غلطیاں کوتاہیاں ہوں گئی، اور اگر انسان جو ہے وہ صراط مستقیم کی طرف پلٹ آتا ہے اور اللہ کی نافرمانی کے کام نہیں کرتا، تو اللہ تعالیٰ پھر ایسی تمام جو بھی غلطیاں ہیں، کوتاہیاں ہیں، اللہ تعالیٰ ان کو جو ہے وہ معاف کر دے گا. اور دوسری بات جو ہے وہ کیا ہے کہ یعنی یہ اللہ کی بخشش ہے، یہ اللہ کی رحمت ہے کہ اللہ تعالیٰ نے تمہارے لیے جو ہے یہ، یعنی جب بہت مشکل وقت ہے تو اللہ تعالیٰ نے تمہارے لیے یہ رعایت بھی کی ہے کہ تم جو ہے وہ مشکل وقت میں جب موت کا وقت ہو تو تم جو ہے وہ حرام سے بھی فائدہ اٹھا سکتے ہو، لیکن اس وقت پیٹ بھر کر نہیں کھانا، بہت تھوڑا سا جس سے تمہیں لگے کہ اب تمہارے اندر زندگی کی جو ہے وہ حرارت ہے اور تم زندہ جو ہے وہ رہ سکتے ہو. تو یہاں پر بھی جو بتایا جا رہا ہے کہ کیا حرام ہے کیا حلال ہے، اس کی تفصیلات آپ پہلے تفصیل سے پڑھ ہی چکے ہیں. تو چونکہ سورۃ الانعام میں بھی اس کا ہمیں ذکر ملا اور اب سورۃ الانعام کا اختتام ہے، تو دوبارہ جو اہم چیزیں ہیں اور اہم باتیں ہیں اللہ تعالیٰ ان کو جو ہے وہ دوبارہ کیا کر رہے ہیں، ہم سب کے سامنے رکھ رہے ہیں. اور جب سورۃ الانعام جو ہے اس کا آغاز ہوا تھا تو آپ نے وہاں پر بھی یہ بات جو ہے وہ پڑھی تھی نا کہ اللہ تعالیٰ نے جو چیزیں حلال کی ہیں وہ کیا ہے، جیسے سورۃ المائدہ کے آغاز میں بھی آپ نے جو ہے وہ پڑھا تھا، پھر اختتام میں، اسی طرح الانعام کے شروع میں بھی، اور پھر اس طرح الانعام کے آخر میں دوبارہ ان چیزوں کو جو ہے ہمارے سامنے رکھا جا رہا ہے. تو اصل چیز کیا ہے کہ اللہ تعالیٰ بندے کے اوپر بہت رحم کرنے والا ہے، اس کی کوتاہیوں کو معاف کرنے والا ہے. تو پھر کیا کرنا چاہیے کہ اگر اب تک کی زندگی میں کسی سے بھی کوئی شرک ہوا ہے، کسی سے بھی کوئی غلطی ہوئی ہے، کسی نے بھی جو ہے وہ اپنے خاندان کی ان رسم و رواج کو نبھایا ہے جو دین اسلام سے دور ہیں، اور دین اسلام سے جن کا دور دور کا بھی آپس میں کوئی رشتہ نہیں بنتا، تو پھر کیا ہے کہ سچے دل سے لوگوں توبہ کر لو، معافی مانگ لو. جیسے ایک دفعہ ایک عورت جو تھی وہ اس بات پر بہت پریشان تھی کہ جیسے کسی عورت نے جب اپنا جو اس کے پیٹ میں بچہ تھا اس کو ضائع کروایا، تو وہ عورت میرے پاس آئی اور کہنے لگی کہ جو اس کو اس نے ضائع کروایا تھا تو میں نے بھی اس کا ساتھ دیا تھا نا. تو جب ایسی آیتوں سے گزری تو وہ افسردہ تھی کہ اب میرے لیے اس کے لیے پھر کیا ہے کہ میں جو ہے وہ کیا کروں، اس کی کیا دیت ہے، یا میں کیا اس کا کفارہ ادا کروں کہ اللہ تعالیٰ مجھے جو ہے نا وہ معاف کر دے. تو آپ کو پتہ ہے نا کہ جو نیکی کے کام ہوتے ہیں اس میں تعاون کرنا چاہیے، اور جو گناہ کے کام ہوتے ہیں اس میں تعاون کرنا بھی جائز نہیں ہے. اور بعض اوقات بعض عورتیں کہتی ہیں کہ میرے شوہر نے کہا تو میں نے ضائع کر دیا، میری ساس نہیں چاہتی تو میں نے ضائع کر دیا، دوست اور سوسائٹی، میرے والدین نہیں چاہتے تو ہم نے جو ہے وہ ضائع کرا دیا. تو صرف ایک نہیں، اور بھی بہت سی باتیں کہ بتوں کے نام پر دینا اور نظر و نیاز انسان کے نام پر دینا اور بہت سے مشرکانہ افعال کرنا، تو اس سب چیزوں کی طرف توجہ دلائی جا رہی ہے کہ لوگوں تم کیا کرو، اللہ سے سچی معافی مانگو اور اللہ کی طرف لوٹ آؤ، اور بے شک اللہ بخشنے والا اور رحم کرنے والا ہے. پھر فرمایا وَعَلَى الَّذِينَ هَادُوا حَرَّمْنَا كُلَّ ذِي ظُفُرٍ، وہ لوگ جنہوں نے یہودیت اختیار کی، وَعَلَى الَّذِينَ هَادُوا، ان لوگوں پر ہے جو یہودی بن گئے، کیا حرمنا، ہم نے حرام کر دیا، کل ذی ظفر، سب ناخن والے جانور ہم نے ان پر جو ہے وہ حرام کر دیے تھے. تو ناخن والے جانور جو ہیں اس سے مراد ہاتھ والے جانور ہیں جن کی انگلیاں پھٹی ہوئی یعنی جدا جدا نہ ہوں، جیسے اونٹ، شتر مرغ، गाय, बकरी, बतख, ये इसमें शामिल है। जिन लोगों ने यहूदियत इख्तियार की, अल्लाह ताला कहते हैं कि इन पर हमने सब नाखून वाले जानवर हराम कर दिए थे। मिनल बकरी, और गाय से, वल गनमी, और बकरी से भी। क्या हरमना अलैहिम, हमने उन पर हराम कर दिया था। क्या शहूमाहुमा, उन दोनों की चर्बी, यानी गाय और बकरी की चर्बी भी इन पर हराम कर दी थी। इल्ला मा हमालत ज़ुहूरहुमा, सवाए उसके जो उनकी पीठ से लगी रह जाए, जो उनकी पीठों ने उठाई हुई हो, यानी पीठ के साथ लगी रह जाए। अविल हवाया, या फिर आंतों से लगी हुई हो। औ मख्तलता बिअज़्म, या फिर हड्डी से लगी हुई हो। तो यहां पे बताया क्या जा रहा है कि गाय और बकरी की चर्बी भी उन पर हराम थी, लेकिन तीन उसकी एक्सेप्शन बताई हैं कि आम जो चर्बी होती है वो तो हराम थी, लेकिन कुछ ऐसी होती है कि पीठ के साथ, पीठ की जो हड्डी होती है उसके साथ फिर भी वो लगी हुई होती है, कितना भी आप उतारे तो उतरती नहीं, और या फिर आंतों के साथ बिल्कुल लगी हुई होती है, और या फिर हड्डी से लगी हुई है। तो अल्लाह ताला ने इन पर ये नाखूनों वाले जानवर, जिनकी उंगलियां फटी भी नहीं है, जैसे ऊंट, शुतुरमुर्ग, बतख, गाय, बकरी वगैरह, और चर्बी, इन पर क्यों हराम की थी? अल्लाह रब्बुल इज्जत फरमाते हैं, ज़ालिका जज़ैनाहुम बिबग़यिहिम, ये हमने उनको उनकी सरकशी की सजा दी थी। ऐसे थोड़ी हराम कर दी थी इन पर, बल्कि इसलिए हराम की थी कि ये उनको इनकी सरकशी की सजा दी थी। और सरकशी क्या होती है? बगावत, कि जब जो है कोई हद से ही बाहर निकल जाए। और आप देखें कि हैवानी गिजाओं में से बनी इसराइल पर जो चीजें हराम हैं, जैसे जो आपने सूरत आल इमरान में, सूरत निसा में पढ़ी हैं, उन तमाम आयतों को आप जमा करें तो बुनियादी तौर पर क्या था कि जो उम्मत मुस्लिमा पर चीजें हराम है वही मूसा अलैहिस्सलाम की शरीयत में भी हराम थी। लेकिन क्या था कि इन बुनियादी चीजों के अलावा बनी इसराइल ने वो चीजें भी अपने ऊपर हराम कर ली थी जो कि अल्लाह ताला ने उन पर हलाल की हुई थी। जैसे हजरत याकूब अलैहिस्सलाम ने जो चीजें अपने ऊपर हराम की थी बीमारी की वजह से या तबई कराहत की वजह से, तो उन लोगों ने भी क्या किया कि उनको अपने ऊपर हराम कर लिया, है ना। तो आप पहले पढ़ चुकी हैं कि कुरान ने चैलेंज किया था कि बताओ तौरात से दलील लाओ कि अल्लाह ने अगर तुमने तुम पर उनको हराम किया है, तो फिर यहूद जो थे उस चैलेंज का जवाब ना दे सके। तो यहां पर भी अल्लाह ताला कहते हैं कि चार बुनियादी चीजें जो हैं उसके अलावा जो चीजें बनी इसराइल पर हराम कर दी गई, तो क्यों हराम की गई? उनकी बगावत की वजह से, उनकी सरकशी की वजह से, यानी अल्लाह ताला ने फिर, यानी उनकी बदअमली की वजह से उन पर जो है वो हराम कर दी। वैसे हराम नहीं थी। ये जो आयत नंबर 146 में जिन चीजों का बयान हुआ है, बताएं कि ये वाकई हराम थी या क्यों हराम की अल्लाह ताला ने? उनकी सरकशी की वजह से, उनकी नाफरमानी की वजह से। और असल बात क्या है, अल्लाह रब्बुल इज्जत क्या कहते हैं कि ये उनकी सरकशी की वजह से हमने हराम की थी। क्यों? सूरत निसा में अल्लाह ताला फरमाते हैं कि हमने बहुत सी वो चीजें जो पाक हैं इन पर हराम कर दी जो पहले इनके लिए हलाल थी। आयत 160 है ना। तो ये क्यों है? इसलिए कि जब कोई कौम जो है वो हद से गुजरती है, और जब कोई कौम जो है वो नाफरमानी में जो है वो हदों को फलांग कर जाती है, तो अल्लाह ताला फिर सजा के तौर पे हलाल भी उन पर हराम कर देता है। आप देखें कभी बाज़ुकात वालदैन जो बच्चों से नाराज हो जाते हैं, तो बहुत कुछ जो है जो उनको देना चाहते हैं और दिया हुआ होता है, तो नाराजगी होती है, तो उनकी जायज जो चीजें होती है वो भी उनको कहते हैं कि अब तुम्हें ये चीजें नहीं मिलेंगी, है ना, सजा के तौर पर। और कहते हैं कि बनी इसराइल पर जब चर्बी हराम हुई तो इन्होंने पता क्या किया था, नाफरमानी क्या की थी इनके अमलों की वजह से थी, तो इन्होंने पिघला कर उसको इस्तेमाल करना शुरू किया कि हम कौन सा चर्बी इस्तेमाल करें, अब तो उसको मेल्ट कर लिया है ना। ये वही वाली बात है कि यौम सब की जो नाफरमानी इन्होंने की थी ना। और आपको ये भी पता है कि चर्बी से और भी इसका बहुत सा इस्तेमाल होता है। क्या होता है इस्तेमाल? साबुन बनता है, और वैसे भी किसी चीज को मेल्ट करने के लिए उसमें भी इस्तेमाल की जाती है। और यहाँ पर अल्लाह ताला क्या कहते हैं कि हमने जो है वो इसको हराम कर दिया। और बाघ का अंदाज कुरान का बड़ा सख्त है, जालिका जज़ैनाहुम बिबग़यिहिम, ये थी इनकी बगावत की सजा, ये था इनकी बगावत का बदला, ये थी इनकी सरकशी की सजा, है ना। तो अल्लाह ताला जो है बहुत सख्त अंदाज में ये बात कह रहे हैं कि बागी बंदे जब अल्लाह के कानून को छोड़कर, जब अल्लाह ने हलाल की थी तो इन्होंने हराम क्यों की, जब इन्होंने हराम कर ली तो अल्लाह ने भी सजा के तौर पर, फिटकार के तौर पर इन पर फिर हराम कर दिया। तो यहाँ पे उम्मत मुस्लिमा को सोचना चाहिए कि फिर अल्लाह की पैदा की हुई चीजों को हम क्यों हराम कर देते हैं, कि ये फलां बुत के लिए है, ये फलां पीर के लिए है, ये फलां दरगाह के लिए है। और खुद से ही बाज लोग कह देते हैं कि मैं जो है ये चीज मैं इस्तेमाल नहीं इसका करना चाहती, मैं इसका इस्तेमाल नहीं कर सकती, हमारे यहाँ ये रंग नहीं पहना जाता, हमारे यहाँ ये इस महीने की फलां तारीख को जो है ये काम नहीं किया जाता, फलां महीना हमारे लिए मनहूस है ना, फलां तारीख मनहूस है, फलां जानवर मनहूस है, ये खेती हमारे यहाँ मनहूस है। तो बाज़ का क्या होता है कि फिर वाकई वो चीज आजमाइश ही बन जाती है। तो अल्लाह ताला कहते हैं कि मैंने किसी को हराम नहीं किया, और साथ ही क्या कह रहे हैं, इन्ना लसादिकून, और जो कुछ हम कह रहे हैं ये बिल्कुल सच कह रहे हैं, और अल्लाह की बात लोगों जो है वो झूठी नहीं है। फइन कज़्ज़बू का, फिर अगर वो तुम्हें झुठलाएं, अगर वो तुम्हारी इस बात को ना माने, फकुर रब्बुकुम ज़ू रहमतिन वासिया, तो इनसे कह दो कि तुम्हारे रब का दामने रहमत वसी है, तुम्हारा रब बड़ी जो है वो वसी रहमत रखने वाला है। तो यहाँ इसे जो है वो क्या मुराद है, अल्लाह ताला ये पैगाम दे रहे हैं कि ए मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, आपने इनको ये बात बता देनी है कि ये दावों में झूठे हैं और अल्लाह अपने दावे में सच्चा है। और दूसरी बात जो बताई जा रही है वो क्या है कि अल्लाह ताला जो है वो वसी रहमत रखने वाले हैं, यानी उसका दामन रहमत बड़ा वसी है। इससे क्या मुराद है कि अगर इंसान जो है वो अल्लाह की नाफरमानी से बच जाए, बंदगी करने लग जाए, तो अल्लाह के रहमत में उसको जगह मिलेगी, क्योंकि उसका दामन रहमत बड़ा वसी है ना। दुनिया में क्या होता है, कोई गलती की, गलती का एहसास हुआ, आपने माफी मांगी, इंसान माफ नहीं करते, बाज लोग माफ नहीं करते, लेकिन अल्लाह ताला कहते हैं कि अगर तुम अपनी जो मुजरिमाना रविश है, बागियाना रविश है, तुम उसको छोड़ दोगे, अल्लाह से माफी मांगोगे, अल्लाह की तरफ कदम बढ़ाओगे, तो क्या है, रब्बुकुम ज़ू रहमतिन वासिया, तुम्हारा रब जो है उसकी रहमत का दामन बड़ा वसी है, कुशादा है। और अगर तुम तौबा नहीं करते, ये रस्म और रवाज और मुशरिकाना अफाल जो काम है उसको नहीं छोड़ते, वला युरद्दु बासुहु अनिल कौमिल मुजरिमीन, अल्लाह ताला फरमाते हैं और मुजरिमों से इसके अजाब को फेरा नहीं जा सकता, फिर अल्लाह का अजाब आएगा तुम्हारी सरकशी नाफरमानी की वजह से, शिर्क की वजह से, अल्लाह ऐसा अजाब भेजेगा कि फिर मुजरिम कौम से उस अजाब को कोई हटा नहीं सकता, फिर अल्लाह की नाराजगी से लोगों तुमको कोई दुनिया की ताकत जो है वो बचा नहीं सकती। और जो अहम बात हमें यहाँ पे पता चलती है वो क्या है कि जैसे अगर लोग गलतियां करते हैं, गुनाह करते हैं, शिर्क करते हैं, तो अल्लाह उनको पकड़ता नहीं है फौरन, ना सजा नहीं देता, तो फिर लोग कहते हैं कि अच्छा फिर अल्लाह हमें पकड़ता क्यों नहीं है, तो अल्लाह ताला बता रहे हैं कि ये तो मेरी मोहलत है, ये रहमत है मेरी मोहलत है कि मैं फौरन अजाब नहीं देता, अगर मैं अजाब देना चाहूँ और फैसला कर लूँ तो लोगों को कोई टाल नहीं सकता। फिर सयकूलुल्लज़ीना अशरकू, अनकरीब वो लोग कहेंगे जिन्होंने शिर्क किया, ये मुशरिक तुम्हारे पास आएंगे और क्या कहेंगे, लौ शा अल्लाहु मा अशरकना, अगर अल्लाह चाहता तो हम शिर्क ही ना करते, वला आबाउना, और ना हमारे बाप दादा शिर्क करते, वला हरमना मिन शई, और ना हम किसी चीज को हराम ठहराते। तो ये मुजरिम लोग अपने गुनाहों पर, अपने जराइम पर पुराना उज़्र पेश करते हैं, और क्या पुराना उजर वो पेश करेंगे, वो कहेंगे कि जो कुछ हम कर रहे हैं गोया कि यही अल्लाह की मशीयत है, अगर अल्लाह की मशीयत ये होती कि हम शिर्क ना करें और हम उन चीजों को हराम ना ठहराएं जिनको हमने हराम ठहराया है, تو پھر کیوں کر ممکن تھا کہ اللہ ہمیں روک نہ دیتا؟ کیوں؟ ہم تو ہیں ہی مجبور، اور اللہ ہمیں پکڑنا چاہے تو پھر اللہ تو ہمیں پکڑ لے. اللہ رب العزت جو ہیں یہاں پر کیا کہہ رہے ہیں، کذالک کذب الذین من قبلہم، ایسی ہی باتیں تو ان سے پہلے لوگوں نے بھی کی ہیں، اسی طرح باتیں کر کے پہلے لوگوں نے بھی جھٹلایا ہے. حتی ذاقوا باسنا، یہاں تک کہ انہوں نے جو ہے ہمارے عذاب کا مزہ چکھ لیا. اور جو یہ باتیں کہہ رہے ہیں نا کہ اگر اللہ چاہتا تو ہم شرک ہی نہ کرتے، اور جو کچھ یہ کہتے ہیں کہ یہ حلال ہے اور یہ حرام ہے، قل هل عندکم من علم فتخرجوه لنا، تو پھر ان سے کہو، ان سے پوچھو، ایک ایک سے پوچھو، کیا تمہارے پاس کوئی علم ہے جسے تم ہمارے سامنے پیش کر سکو؟ کوئی دلیل ہے؟ کوئی حجت ہے؟ کتاب کھول کر، تورات کھول کر دکھاؤ. ابراہیم علیہ السلام کو جو ماننے والے ہیں وہ بتائیں کہ ابراہیم علیہ السلام نے کب یہ بات کہی تھی، ان تتبعون الا ظننا، یہ نہیں پیروی کرتے مگر گمان کی، وان انتم الا تخرصون، اور نہیں ہو تم مگر کیا، قیاس ارائیاں کرتے، نہیں ہو تم مگر تمہارے تخمینے ہیں، اندازے ہیں، یعنی یہ کہنا کہ یہ حلال ہے یہ حرام ہے، اور یہ کہنا کہ ہم اگر اچھے نہیں بن رہے، ہم جو شرک کر رہے ہیں اور ہمارے جو باپ دادا نے کیا اور جو ہم نے حرام ٹھہرا دیا، تو یہ پھر اللہ ہی نہیں چاہتا. تو آپ کو بھی بہت ضروری ہے یہ بات سمجھیں کہ مشیت میں اور اللہ کی رضا میں کیا فرق ہے. پہلے بھی آپ اس کو سمجھ چکے ہیں، اللہ کی رضا کیا ہے؟ کہ سارے لوگ فرما بردار بن جائیں اور کوئی شخص بھی کفر اور شرک نہ کرے، ظلم اور زیادتی نہ کرے، قتل نہ کرے، گناہ نہ کرے. اور مشیت کیا ہے اللہ کی؟ کہ اللہ اس دنیا میں لوگوں کا امتحان لے رہا ہے. اللہ نے لوگوں کو جو ہے کیا دیا ہے؟ عقل دی ہے نا. آپ تین باتوں کو یاد رکھیں، اللہ نے لوگوں کو عقل دی ہے، عقل میں تمیز دی رکھی ہے کہ صحیح کیا ہے غلط کیا ہے، ٹھیک ہے. دوسری چیز، اللہ نے انسان کو قوت ارادی دی ہے. قوت ارادی کیا ہے؟ اختیار ہے. عقل بتا دیتی ہے کہ یہ غلط ہے، لیکن اختیار ہے کہ وہ غلط کو مانے یا نہ مانے. قوت ارادی یعنی اس کو اختیار دیا ہے، اچھا بنے یا برا بنے. اچھا، پھر وہ اس اختیار کا فائدہ کیسے اٹھائے اور اپنی عقل کا استعمال کیسے کرے؟ انسان بن نہیں چھوڑ دیا کہ عقل کو لڑائے اور گتھیاں سلجھائے، بلکہ کیا کیا اللہ تعالیٰ نے؟ اسلام اور کفر کو، نیکی اور بدی کو واضح کرنے کے لیے، الگ الگ کرنے کے لیے اللہ تعالیٰ نے جو ہے وہ کیا کیا، حق اور باطل کا جو مارکا ہے اس کے لیے پھر انبیاء کا سلسلہ شروع کیا، اپنے امبیسیڈر بھیجے جو بتاتے ہیں کہ صحیح کیا ہے غلط کیا ہے، ان کو رول ماڈل بنا کر بھیجا. تو اب انسان جو ہے کیا کرتا ہے کہ اپنی اللہ کی جو دیوی عقل ہے، اپنی اس عقل سے جس میں یہ تمیز ہے کہ صحیح کیا ہے غلط کیا ہے، اس سے کیا استعمال اس کا کرتا ہے، اور اپنی قوت ارادی سے کہ اچھا کروں یا نہ کروں اس کا کیا استعمال کرتا ہے، اور پیغمبروں کا بتایا ہوا جو راستہ ہے اس میں چلتا ہے یا نہیں چلتا. تو یہ ہے کیا؟ یہ اللہ کی مشیت ہے. اللہ کی مشیت کیا ہے؟ کہ لوگوں کا امتحان لیا جائے، لوگوں پر زبردستی نہ کی جائے. اور امتحان کس چیز کا ہے؟ کہ وہ ہدایت کو قبول کرتے ہیں یا نہیں، یہ فرق ہے دونوں میں. اگر لوگ کفر و شرک اختیار کر لیتے ہیں، اس کا یہ نہیں مطلب کہ اللہ کی رضا ہے اس میں، یہ اللہ کی مشیت ہے نا. اللہ کی مرضی کس میں ہے؟ کہ سارے لوگ مسلمان بن جائیں، نیک بنے. لیکن مشیت کیا ہے؟ کہ اللہ امتحان لے رہا ہے کہ لوگ اچھا کرتے ہیں کہ برا، نمازیں پڑھتے ہیں کہ نہیں. اگر کوئی شخص نماز ہی نہیں پڑھتا تو کہتے ہیں اللہ ہی نہیں چاہتا. اب آپ دیکھیں کہ آپ، میں آپ کو ایک مثال دیتی ہوں، اور بڑی خوبصورت مثال ہے. جیسے آپ سارا سال جو ہے وہ پڑھائی کرتے ہیں، پھر آپ کے ایگزام ہوتے ہیں، کہیں اینول ایگزام سسٹم ہے، کہیں سیمسٹر سسٹم ہے. ٹیچر پڑھاتا ہے، خوب پڑھاتا ہے، اچھے طریقے سے پڑھاتا ہے، بار بار کہتا ہے مجھ سے پوچھو، ٹھیک ہے. پھر کیا ہوتا ہے؟ پھر آپ کا امتحان ہوتا ہے. امتحان میں آپ غلط کر رہے ہوتے ہیں پیپر، ٹیچر سامنے کھڑا ہوتا ہے، اس کو افسوس ہو رہا ہوتا ہے، اس کو غصہ آ رہا ہوتا ہے، उसका दिल चाहता है कि तुम्हारा हाथ पकड़ ले, कि तुम फिर भी गलत लिख रहे हो, कभी तुम्हें आगे आके तुम्हारा हाथ नहीं पकड़ता, वो मना नहीं करता, क्योंकि अब इम्तिहान हो रहा है ना। पहले समझाया, बताया, अच्छी तरह सिलेबस कवर किया, अब इम्तिहान है। इम्तिहान में देखना ही ये है कि किसने पढ़ा और किसने नहीं पढ़ा, किसने गलत लिखा और कहीं किसने सही लिखा। अगर वो जबरदस्ती आकर बच्चों को गलत पेपर करने से रोक दे तो फिर इम्तिहान का मकसद ही फौत हो जाता है। तो यही बात है। और टीचर चाहता क्या, उसकी रजा क्या है, सब ठीक करें, सबके एक्सीलेंट नंबर हो, सब फर्स्ट आए, सब टॉप करें, यह है टीचर की रजा। मशीयत क्या है कि इम्तिहान हो रहा है, अब इम्तिहान में वो आपको रोक नहीं सकता, वो अपनी रजा के मुताबिक आपके कलम को हटा नहीं सकता, आपके जवाब जो है ना उसको ठीक नहीं कर सकता, क्योंकि फिर इम्तिहान का मकसद फौत हो जाता है। समझ आ गई बात की? तो अल्लाह की रजा में और अल्लाह की मशीयत में यही फर्क है। अल्लाह चाहता तो यही है, अल्लाह की रजामंदी तो इसी में है कि सारी दुनिया नेक बन जाए, लेकिन मशीयत क्या है, अल्लाह दुनिया का इम्तिहान ले रहा है। इम्तिहान के लिए तीन चीजें हैं, आप इसको यूं नोट कर लें, अकल, विजडम प्लस विल पावर, इख्तियार प्लस प्रॉफिटहुड, इन चीजों से मशीयत इलाही पूरी होती है। इसीलिए कहा जाता है कि दूसरों को बताओ, कोई कल को ये ना कहे कि अल्लाह हमें पता ही नहीं था कि कुरान क्या है, हदायत क्या है, और ये अंग्रेज ना उठकर हमारे खिलाफ मुकदमा दायर कर दे। गैर मुस्लिम ये ना कह दें कि अल्लाह ताला हमारे नेबर में ये मुसलमान रहते थे, उन्होंने हमें कभी बताया ही नहीं था कि अल्लाह भी होता है, पैगंबर भी होता है, कयामत भी होगी। तो फिर अल्लाह ताला कहेगा कि तुमने इनको क्यों नहीं बताया, क्योंकि पैगंबरी का सिलसिला खत्म हो गया ना रसूल अल्लाह के बाद, अब मुसलमानों को वो काम करना है जो रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने किया। तो मशीयत और रजा में फर्क क्या है, इसको भी आप नोट कर लें और इसको याद कर लें। तो इसी तरह हमें जो है वो मशीयत इलाही को बहाना बनाना ये लोगों की आदत है। बाज़ लोग कहते हैं ना कि मैंने ये कत्ल कर दिया तो अल्लाह की रजा ही इसमें थी, अगर अल्लाह चाहता तो मैं कत्ल ना करता। और मशीयत इलाही को बहाना कब बनाते हैं, जब अपने फायदे की बात हो। मसलन अगर किसी ने आके आपको पत्थर मार दिया, फिर तो आप ये नहीं कहते कि अल्लाह की मर्जी इसमें थी। जब आप उठकर नमाज नहीं पढ़ते, आप कहते हैं अल्लाह की मर्जी इसमें थी ना कि मैंने नमाज नहीं पढ़ी। अल्लाह की मर्जी इसमें है कि मैं बैठा रहूं और मैं जाके ना जॉब ना करूं, मजदूरी ना करूं, मेरी बीवी करती है और मैं हाथ तोड़कर बैठा हूं, इसमें अल्लाह की मर्जी है ना। अगर अल्लाह चाहता तो फिर मुझे जो है वो निकालता घर से और मैं निकलता और फिर मैं जॉब करता और मुझे वो जॉब देता, तो हाथ में थोड़ी जॉब लाकर देनी है। मर्द हो तो मर्द बनकर जी और निकलो, मेहनत करोगे तो फिर जो है वो तुम्हें जॉब तो मिल ही जाएगी, है ना। तो ये है असल बात कि बाज लोग जो है मशीयत इलाही को बहाना बनाते हैं कि मैं अच्छी नहीं बन रही, मैं अच्छी तरह ड्रेसअप नहीं हो रही, और मैं वालदैन की अतात नहीं कर रही, और मैं जो गुनाह कर रही हूं तो ये अल्लाह ही नहीं चाहता। तो ये बहाना बनाते हैं। और जब बात होती है अपने फायदे की तो यूं कहते हैं, खुद नहीं करना कुछ भी। और जब जो है वो कोई माँ के पत्थर मार दे तो फिर लड़ने भिड़ने पर उतर आते हैं कि मारा क्यों, फिर ये नहीं कहते ये अल्लाह की मर्जी थी पत्थर आकर लग गया, है ना। फिर तो मारते हैं ना, एक्सीडेंट हो जाता है गाड़ी का, आप चला रहे हैं, नहीं कहते अल्लाह की मर्जी, आप कहते नहीं ये उसकी कसूर है, हमारी इंश्योरेंस पॉलिसी भी बता रही है कि किसका कसूर है, तो कौन पे कवर करेगा, तो कितना कवर होगा, है ना, ये सारी बातें। इसी तरह एक बड़ी खूबसूरत हमें मिसाल मिलती है कि एक दफा रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम हजरत अली रजी अल्लाह के घर तशरीफ लाए और हजरत अली रजी अल्लाह और हजरत फातिमा रजी अल्लाह के दरमियान बैठकर बातचीत करने लगे। इस गुफ्तगू के दौरान आप सल्लल्लाहु अलैहि वसल्लम ने हजरत अली रजी अल्लाह से पूछा, क्या तुम तहज्जुद की नमाज के लिए उठते हो? हजरत अली रजी अल्लाह ने जवाब दिया, या रसूल अल्लाह, हमारी रूहें तो अल्लाह के कब्जे में होती हैं, अगर वो वापस भेज दे तो हम नमाज पढ़ लेंगे। इस जवाब पर रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम वहां से उठ खड़े हुए। आप सल्लल्लाहु अलैहि वसल्लम अपनी रानों पर हाथ मारते जाते थे और ये आयत पढ़ते जाते थे, वकाना अल इंसानु अक्सर शैइन जदला, इंसान अपनी अक्सर बातों में झगड़ालू वाकया हुआ है। ये बुखारी की रवायत है। इस हदीस से उसूल की बातें जो हमारे सामने आती हैं, पहली बात तो क्या कि बेटी और दामाद के दरमियान बैठकर फर्ज की बात नहीं पूछ रहे, तहज्जुद पूछ रहे हैं। क्या खूबसूरत उसवा है। और पूछा भी किससे, शौहर से। अब नफल नमाज जो है, औरत जो है वो अपने शौहर के पाबंद है नफल नमाज में, तहज्जुद में। अब बीवी उठना चाहे और शौहर ना उठने दे तो उसको शोहर की अतात करनी है ना। जब शोहर उठेगा, बीवी पर पानी के छींटे डालेगा और कहेगा उठ अल्लाह की बंदी, तू भी दो नफल पढ़, तो फिर क्या है, तो बीवी तो खुद ब खुद फिर उठेगी ना। तो शोहर से पूछा, हजरत अली रज़ी अल्लाह से पूछा कि क्या तुम तहज्जुद की नमाज के लिए उठते हो? तो उन रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को अपनी बेटी और दामाद के फराइज की फिक्र नहीं थी, नवाफिल की थी। और नवाफिल में से भी किस? तहज्जुद की। दिन के नफल तो आसान होते हैं ना, तहज्जुद इखलास पैदा करती है। सबसे अफजल जो नफल नमाज है वो तहज्जुद है, कोई दुनिया की नहीं देख रही होती। तो इखलास पैदा करने का ये तरीका है। दूसरी बात जो पता चली वो क्या है कि हजरत अली रजी अल्लाह का जो है वो मशीयत इलाही को बहाना बनाना, और रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने ये नहीं कि उसको जो है वो बर्दाश्त कर लिया हो, बल्कि क्या हुआ, आप वहां से उठ खड़े हुए, आपको उनकी ये बात पसंद आई, और क्या किया, आप अपनी रानों पर हाथ मारते जाते थे। यानी जैसे अफसोस और गम की मिली जुली कैफियत में इंसान अपने आप को हाथ मारता है कि ये क्या बात हुई, कभी हाथों को हाथ मार कर कहता है कि ये क्या बात हुई है। तो फिर उसके साथ ही आपने आयत पढ़ी कि इंसान जो है अक्सर बातों में झगड़ालू वाक्या हुआ है कि अपने आप को उजर और बहाने से बचाना चाहता है। तो ये है अहम बात कि वइन अंतुम इल्ला तखरसून, और उनका ये कहना कि हम शिर्क न करते अगर अल्लाह ना चाहता, और ना हमारे बाप दादा करते और ना ही हम हराम ठहराते। तो हमें भी अपनी जिंदगी की उन चीजों की फहरिस्त बनानी चाहिए जिसमें लोग ये कहते हैं कि हम ये सारे काम अच्छे हैं इसलिए नहीं करते कि हमारे वालदैन, अल्लाह ही नहीं चाहता ना। वालदैन को बच्चे ये जवाब देते हैं, दोस्त अहबाब ये कहते हैं, बाजू का शौहर बीवी को कहता है कि अल्लाह नहीं चाहता ना जब वक्त आएगा तो मैं नमाज शुरू करूंगा, अल्लाह नहीं चाहता कि मैं हज कर लूं, बाजू कहते हैं अल्लाह नहीं चाहता कि मैं ना सुलह कर लूं, जब अल्लाह चाहेगा तो हम सुलह कर लेंगे। तो बहुत से नेक अमाल ना करने के लिए लोग बहाना चाहते हैं और बहाना बनाते हैं अल्लाह को, मशीयत इलाही को। तो याद रखिएगा, मशीयत इलाही में और रजाए इलाही में बड़ा फर्क है। अल्लाह तो चाहता है सारे नेक बन जाएं, लेकिन मशीयत इलाही क्या है कि दुनिया में सबका इम्तिहान हो रहा है। अल्लज़ी खलक़ल मौता वल हयात लियब्लुवकुम अय्युकुम अहसनु अमला। قُلْ فَلِلَّهِ الْحُجَّةُ الْبَالِغَةُ, कह दीजिए कि बस अल्लाह के लिए है हकीकत रस हुज्जत। क्या फरमाया, ऐ मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम आप कह दीजिए कि अल्लाह अल्लाह का इल्जाम पूरा है, यानी अल्लाह जो दलील दे रहे हैं वो बिल्कुल पूरी की पूरी है। मानी इसके ये हैं कि आप कह दीजिए कि बस पूरी हुज्जत अल्लाह ही की रही। हुज्जत यानी दलील क्या है, अलबालिगा, पूरी हो गई, तमाम है। फलौ शाअ लहदाकुम, बस अगर अल्लाह चाहता तो तुम सबको हदायत देता, अजमाइन सब के सबको। अब ये उनके उजर का जवाब दिया जा रहा है कि गुमराही जो है अपनी गुमराही को, और जो तुम्हारी नाफरमानी है और तुम्हारी जो बागियाना रविश है, तुम उसको मशीयत इलाही कहकर माजरत कर रहे हो, बहाना कर रहे हो कि हम इसलिए अच्छे नहीं बन रहे कि ये अल्लाह अल्लाह की मशीयत है। तो याद रखना ये बात कि जो तुम उजर पेश कर रहे हो वो उजर जो है इल्मे हकीकत नहीं है। उनसे क्या कहा गया था, कुल हल इंदकुम मिन इल्मिन फतुखरिजूहु लना। तो ये जो तुम कह रहे हो ना कि अल्लाह ये चाहता है तो हम गुनाह कर रहे हैं, तो कोई इल्मी दलील लाओ। तो इल्मी दलील तो वो कोई ना ला सके, तो अल्लाह की दलील क्या है, हुज्जतुल बालिगा, मुकम्मल हुज्जत है, पहुंची हुई हुज्जत है। अल्लाह ने जो बात कह रहा है मुकम्मल है, पूरी है। और फिर साथ अल्लाह ताला उनकी बात का जवाब देता है कि अगर अल्लाह चाहता तो सबको हदायत दे देता। क्या मतलब है, ना फिर जरूरत थी हिसाब किताब की, ना फरिश्तों की, ना किताबों की, ना पैगंबरों की, फिर सारे ही दुनिया में मुसलमान ही होते जैसे फरिश्ते हैं। इख्तियार ही नहीं था कि कोई ना कर सकता। फरिश्ते से बेहतर है इंसान बनना, मगर इसमें पड़ती है मेहनत ज्यादा, है ना। तो यहाँ पर जो है इसके मानी क्या है, ये जो फलिल्लाहिल हुज्जतुल बालिगा कि तुम अपनी माजरत में ये हुज्जत पेश करते हो कि अगर अल्लाह चाहता तो हम शिर्क ना करते, तो इससे बात पूरी नहीं अदा होती, बल्कि पूरी बात क्या है, यानी बात यूं कहो कि अगर अल्लाह चाहता तो सबको हदायत दे देता, यानी अल्लाह की हुज्जत ज्यादा मुकम्मल है, अल्लाह की दलील ज्यादा मुकम्मल है। تو گویا کہ اللہ رب العزت جو ہیں یہ بات بتا رہے ہیں کہ پھر کیا تھا کہ اللہ تعالیٰ جو ہے امتحان نہ لیتا، سب پر زبردستی یہ کہہ دیتا کہ تمہیں اچھا بننا ہے، مسلمان بننا ہے۔ قل ہلما شہداءکم، کہو ان سے آؤ، ہلما یعنی پکار پکار کر بار بار انہیں بلاؤ کہ لاؤ، جیسے آتو جو ہے نا یہاں پہ یہ وہ معنی دے رہا ہے کہ آتو آؤ لاؤ، کیا کیا لاؤ، کیا آؤ، شہداءکم اپنے گواہوں کو، اس بات پر گواہی لاؤ، الذین یشہدون جو یہ گواہی دیں، ان اللہ حرم ھذا کہ اللہ نے ان چیزوں کو حرام کیا ہے۔ اب آپ دیکھیں کہ کتنا اللہ تعالی کی طرف سے سخت انداز ہے کہ دلائل دیے، سمجھایا زمین سے بھی اور باغات سے بھی، مویشیوں سے بھی، ہر طرح سے سمجھانے کے بعد اللہ تعالیٰ کہتے ہیں کہ پکار پکار کر ان کو بلاؤ اور ان سے کہو کہ لاؤ اپنے ان گواہوں کو جو آ کر یہ گواہی دے دیں کہ اللہ تعالیٰ نے یہ چیز جو ہے وہ حرام کر دی ہے۔ فَإِن شَهِدُوا فَلَا تَشْهَدْ مَعَهُمْ، اگر یہ گواہی دے دیں تو تم ان کے ساتھ گواہی نہ دینا۔ اب یہاں پر ایسا نہیں تھا نعوذ باللہ کے رسول اللہ صلی اللہ علیہ وسلم جو تھے گواہی دینے والے تھے، بلکہ کیا ہے کہ بات کا انداز بڑا شدید ہے، اور انداز کیا ہے کہ ان کے پاس تو دلیل کوئی نہیں، یہ خواہشات کی پیروی کر رہے ہیں اور یہ اپنی بات پر جمے ہوئے ہیں، اب تم ان کی خواہشات کی پیروی نہ کرنا۔ تو یہاں پر جو بات کہی جا رہی ہے وہ کیا ہے، فلا تشہد معہم، آپ ان کے ساتھ گواہی نہ دیں، کیوں، ولا تتبع اهواء الذين كذبوا بآياتنا، اور آپ مت پیروی کیجئے ان لوگوں کی خواہشات کی جنہوں نے ہماری آیات کو جھٹلایا ہے۔ ان کے ساتھ گواہی نہیں دینی، اور یہ وہ لوگ ہیں جو اپنی خواہشات کی پیروی میں ہماری آیات کو جھٹلا رہے ہیں۔ اور کیوں انسان خواہشات کی پوجا کرتا ہے، کیوں قرآن کو پھر چھوڑ دیتا ہے، جیسے اس زمانے میں انہوں نے دین ابراہیمی میں تبدیلی کر لی، آج امت مسلمہ جو ہے قرآن ایک طرف، قرآن کا پیغام ایک طرف، اللہ کے نبی کی سنت ایک طرف، اور مسلمانوں کی زندگی کا چال چلن دوسری طرف، الٹی گنگا بہتی ہے۔ اللہ تعالیٰ کہتے ہیں اصل وجہ کیا ہے کہ یہ خواہشات کی پیروی کرنے والے ہیں، انہوں نے ہماری آیات کو جھٹلا دیا ہے، اور بیماری کیا ہے، والذین لا یؤمنون بالآخرۃ، اور یہ آخرت پر ایمان ہی نہیں لاتے، یہ آخرت کے منکر ہیں۔ کیوں ان کے اندر یہ صفات پیدا ہو گئی، کیوں یہ شرک کرتے ہیں، خواہشات کی پوجا کرتے ہیں، بدتیں ہیں، آبا و اجداد کی رسمیں ہیں، یہ تخمینیں لگاتے ہیں، یہ اپنے زوم پر فیصلے کرتے ہیں، نہ کوئی عقلی دلیل ہے نہ کوئی نقلی دلیل ہے۔ عقلی دلیل کون سی ہوتی ہے کہ عقل بھی ان کی اس بات کو سمجھتی نہیں ہے کہ چیزیں پیدا اللہ نے کی ہیں اور پھر کہہ دیتے ہیں کہ ہمارے بتوں کے نام کی ہے، اور بت وہ جن پر مکھی بھی بیٹھ جائے تو وہ اڑا نہ سکیں، ہے نا۔ پھر نقلی دلیل کون سی ہوتی ہے، نقلی دلیل ہوتی ہے جیسے تورات، انجیل یا قرآن کی، یعنی پیغمبروں نے جس دلیل کو کتابوں میں جو ہے وہ پیش کیا، اللہ تعالیٰ نے فرشتوں کو دی، فرشتوں نے رسولوں کو دی، اور پھر رسولوں کے ذریعے کتابیں جو ہیں وہ آگے نکلی، یعنی تورات ہے، انجیل ہے، پھر قرآن مجید ہے۔ تو ان کے پاس کوئی بھی دلیل نہیں ہے، تو ان سے جو پہلے دلیل مانگی جا رہی تھی کہ ابراہیم علیہ السلام نے تمہیں کہا ہے تو دلیل لاؤ، ہے نا، تو کوئی بھی دلیل جو ہے وہ ان کے پاس نہیں ہے۔ تو پھر یہ کر کیا رہے ہیں، اصل وجہ کیا ہے، یہ اپنی خواہشات کی پیروی کر رہے ہیں۔ تو یہاں پہ تین ایسے لوگوں کی صفات بتائی گئی ہیں، جو کن لوگوں کی، جو شرک کرتے ہیں، جو خاندان کی رسم و رواج کو نبھاتے ہیں، نمبر ون خواہشات کی پیروی کرنے والے، نمبر دو آیات کو جھٹلانے والے، نمبر تین آخرت پر ایمان نہ رکھنے والے۔ تو پھر نتیجہ کیا ہے، وَهُمْ بِرَبِّهِمْ يَعْدِلُونَ، اور یہ ہے، یعنی آپ نمبر فور بھی اس کو کہہ سکتے ہیں کہ یہ ہے پھر اپنے رب کے ساتھ شرک کرتے ہیں۔ تو یہاں پر جو ہے یہ وہی بات ہے کہ اصل ملت ابراہیم کیا تھا اور یہ کر کیا رہے ہیں۔ پیغمبروں نے کیا پیغام دیا اور ان کی زندگی جو ہے وہ اس کے بالکل الٹ جو ہے وہ چل رہی ہے. تو اللہ رب العزت جو ہیں وہ اعلان کر رہے ہیں کہ اے امت مسلمہ، اے محمد صلی اللہ علیہ وسلم، آپ کیا کریں؟ توحید پرست بن جائیں. یعنی رسول اللہ صلی اللہ علیہ وسلم کو کہہ کے پوری امت مسلمہ کو یہ کہا جا رہا ہے کہ وہ ان کی باتوں میں نہ آئے، ورنہ پھر کیا ہے کہ اللہ کی پکڑ ہے، پھر اللہ کا عذاب ہے. تو ہمارے لیے پھر عمل کے لیے کیا اصول نکلتا ہے یہاں پر کہ ہم کبھی بھی کوئی بات کرنا چاہیں، کوئی بھی عمل کرنا چاہیں، تو ایسے ہی جہالت کے فیصلے نہیں کرنے چاہیے کہ خاندان میں ہوتا چلا آ رہا ہے. اب ہم آپ دیکھ لیں کہ بعض اوقات جو ہے چھوٹی سی بیٹی ہوتی ہے، چھوٹا سا بیٹا ہوتا ہے، لوگ رشتہ طے کر دیتے ہیں بے وقوفی، ہے نا. بچے بڑے ہوں گے، بچے جوان ہوں گے، اب اس کے بعد جو ہے جب بچے جوان ہوتے ہیں تو گھروں میں لڑائیاں شروع ہو جاتی ہیں. اور کہتے اس کی دلیل کیا دیتے ہیں کہ ہمارے ہاں ایسے ہی ہوتا آیا ہے. اور اسلام میں کیا ہے کہ بچوں سے بھی پوچھ لو نا، اور بچوں سے پوچھے بغیر رشتے نہیں طے کرنے چاہیے، مشورہ کرنا چاہیے ان سے، ان کی رضامندی کا خیال کرنا چاہیے، یہ ان کا حق ہے، زندگی انہوں نے گزارنی ہے، نہ کہ والدین نے، ہے نا. اور یہ الگ بات ہے کہ بچے بھی، بچے اور ماں باپ جب فیصلہ کریں تو پھر تقویٰ کی بنیاد پر کریں، ہے نا، تقویٰ کی بنیاد پر کریں، خاندان کی بنیاد پر یا حسن کی بنیاد پر یا دولت کی بنیاد پر جو ہے وہ نہ کریں. اسی طرح بعض لوگوں کے ہاں کچھ بتوں کے نام پر یا انسانوں کے نام پر یا قبروں کے اور مزاروں کے نام پر دیا دیگے چڑھائی جاتی، جو ہی شادی ہوئی دلہن کو کہتے ہیں کہ وہاں پہ جانا ہے، چڑھاوا چڑھانا ہے، اولاد چاہیے تو فلان جگہ جا کے دیکھ دے دو، بیٹا چاہیے تو فلان جگہ چل، بیٹا پیدا ہو گیا تو اس بیٹے کو لے کے، یعنی یہاں پہ بھی بعض لوگوں کو یہاں بچہ پیدا ہوا تو پاکستان گئے تو پھر وہ جو ہے وہ مزار پر گئے اور وہاں جا کے دیکھ چڑھائی، کیونکہ منت مانیں گے گھر والوں میں. تو آپ دیکھ لیں کہ اس زمانے کے لوگ بھی کرتے تھے، آج کے انسان بھی کرتے ہیں، انداز فرق ہے، طریقہ کار فرق ہے. تو اللہ رب العزت جو ہیں ہمیں کیا پیغام دے رہے ہیں کہ توحید پرست بن جاؤ، میری آیات کی پیروی کرو. اور دوسری وجہ کیا ہوتی ہے جہالت اور نادانی کی بجائے کے علاوہ، کہ انسان جو ہے نا وہ العلم سے دور رہتا ہے. تو ضروری ہے کہ قرآن کے علم کو پھیلایا جائے، خود پڑھا جائے، اس کو پڑھایا جائے، سیکھا جائے، سکھایا جائے، اور قرآن کو اصل متن اس کے کو جو ہے نا آگے آگے، یعنی ترجمہ آئے، اس کی وضاحت آئے، اس کی تفسیر آئے. اور اہم بات کیا ہے کہ اگر کسی کو ترجمہ آتا ہوگا نا تو ہو نہیں سکتا کہ کسی کو پھر اس کی تفسیر نہ آئے. یعنی ترجمہ آئے گا پھر تفسیر کو وقت دے گا تو ہو نہیں سکتا کہ وہ زندگی میں جو ہے نا وہ بھول جائے، ہے نا. اس کو پتا ہوگا کہ قرآن میں یہ ترجمہ ہے، یہ اس کی تفسیر ہے، تو زندگی اس سے ہٹ کر جو ہے وہ نہیں چلے گی. تو قرآن میں ہو غوطہ زن، اے مرد مسلمہ، اللہ کرے تجھ کو عطا جرأت کردار.